والبتر والليل إذا يسر هل في ذلك قسم للذي هجر ألم تر كيف قال ربك بعاد إرم ذات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا السحر بالواد وفرعون ذي الأوتاد فأكثرهم فيه الفساد فصب عليهم ربك صوت العذاب إنا ربك لبالمرصاد. جانے گرامی ہم کربلا کی اس کیفیت پر بات کر رہی ہیں کہ جس نے 1500 سال گزرنے کے بعد بھی زمین پر حق اور عدالت کے عظیم مفاہیم کو زندہ رکھا. عزیزو, وادی کربلا 10 صدیوں تک شدید مشکلات کا ایسا دور گزرا کہ جس میں امیر المومنین کا نام لینا, کربلا کا نام لینا, کربلا کا ذکر کرنا یا زیارت امام حسین علیہ السلام بجا لانا ریاست اور حکمرانوں کے نزدیک ایک بدترین جرم تھا. بنی امیہ کے مظالم بے حساب تھے, ان سے بنی عباس بھی آگے بڑھ گئے. القادر عباسی کے دور میں ہر مکتب فکر کو حنفی, مالکی, شافعی, حنبلی, ان سب کو ایک خاص رقم ادا کرنے کے بعد اپنے اپنے مکتب فکر کی اشاعت کی اجازت دی گئی. لیکن مکتب شیعت کو اس رقم کی ادائیگی کے باوجود بھی اپنے فکر و نظر کی اشعار کی اجازت نہیں ملی. اس کی وجہ یہ ہے کہ شیعت, جیسے میں نے آپ کے سامنے گزشتہ تقاریر میں مسلسل عرض کیا, کسی دین اور مذہب کا نام نہیں ہے. مذہب تو وہی, دین تو وہی اسلام ہے. یہ ایک تحریک ہے, یہ ایک مزاج کا نام ہے جہاں آپ کسی ٹائرنٹ کو, کسی ڈسپوٹزم کو, کسی جبر اور ستم کو, کسی حقوق کے سلب کرنے والے قانون کو برداشت نہیں کرتے. لہذا حکمرانوں کو ہمیشہ وہ لوگ اچھے لگتے ہیں جو انہیں اول الامر بنا کر ان کی اطاعت کو لوگوں پر لازمی قرار دے, اور وہ گروہ انسانی کہ جو اس بات کا تقاضا کرے کہ انصاف ہو, عدل ہو, مساوات ہو, روایات اسلامی ہو, انہیں پسند نہیں کیا جاتا. تو تحریک شیعت کی خصوصیت یہ تھی کہ تاریخ میں انہوں نے ایک پرماننٹ اپوزیشن پارٹی کا کردار ادا کیا. میں اگر شیعت کو بیان کرنا چاہوں تو میں خیزر کے کا جو کام ہے میں کہوں کہ وہی کام شیعت نے انجام دیا. جناب خیزر نے جو جناب موسیٰ کے ساتھ وقت گزارا اور جو کام خضر نے انجام دیے, وہی کام درحقیقت مکتب شیعت سے تعلق رکھنے والے لوگ طول تاریخ میں انجام دیتے رہے. جناب خضر کا وہ ایک واقعہ تو بڑا ہی مشہور ہے کہ جب آپ موسیٰ کے ساتھ چلے اور ایک اچھی خاصی صحیح اور سالم کشتی میں آپ نے سوراخ کر دیا. موسیٰ اس بات پر بہت بے چین ہوئے, خضر کو بے چینی ناگوار گزری, سفر آگے شروع ہو گیا. اور جب جدائی کا وقت آیا تو خضر نے اس حکمت کو بیان کیا کہ جس کے تحت کشتی میں سوراخ کیا گیا. ارشاد ہوا واما سفینتو یا کرونا بے مساکین یا ملونا فل بحر فاروت عین ایوہا وکانا بڑا ہونا ملون یا خزو کل میں سفینت غرص پر. سنو گے ہم نے کشتی میں سوراخ کیوں کیا؟ اما سفینت وکانا فل مساکین یا ملونا فل بحر, وہ کشتی یتیموں کی ملکیت تھی جس پہ کے ذریعے سے یامرون فی البحر وہ سمندر سے اپنی روزی حاصل کیا کرتے تھے. فاروق آنے رہا, ہم نے اس میں ایر ڈال دیا, سوراخ کر دیا, کشتی آگے ڈوب گئی. کیوں؟ وہ کہا بڑا ہوں ملکن یا خزو من کلے سفینہ دن غرص پر. حاکم اور بادشاہ ظالم تھا اور وہ سچ کی کشتیاں بزور طاقت غرص کر رہا تھا. وہ یتیموں کی کشتی جس سے ان کی روزی کا سہارا تھا اگر بے عیب رہ جاتی تو وہ اس کشتی پر قبضہ کر لیتا, پھر یتیم بھوکے مر جاتے. فارو تو این بہا, ہم نے اس میں عیب ڈال دیا کہ عیب والی کشتی ظالم بادشاہ کے آدمی نہیں لے جا سکیں گے. امام حسن علیہ السلام کا جملہ کہ آپ نے حکومت کیوں حوالے کی شام کے گورنر کے باپ نے شاہ فرمایا میں نے وہی کیا جو خضر نے موسیٰ کے ساتھ. یعنی وہ کشتی دین اور اسلام, وہ حق اور سچائی کی باتیں, ان میں ایک عیب اگر ریاست اور حکومت اور سربراہی کا پیدا ہو جائے تو اس عیب کا پیدا ہو جانا قابل قبول ہے, سوائے اس کے کہ وہ کشتی بھی کسی کے ہاتھ لگ جائے. شیعہ کی تحریک نے طول تاریخ میں مسلسل یہی کام انجام دیا کہ کوئی نہ کوئی عیب ایسا عیب جب کوئی ایسا جسے تاریخیں کبھی انتشار کہتی ہیں, کبھی خلفشار کہتی ہیں, کبھی تحریک کہتی ہیں, کبھی فتنہ کہتی ہیں, کوئی نہ کوئی ایسا کام ضرور انجام دیا کہ جس کی وجہ سے حاکمان وقت کے کاموں میں رکھنا پڑتا چلا گیا. اس لیے انہیں تاریخ میں ایک پرماننٹ اپوزیشن پارٹی کی حیثیت حاصل ہو گئی. اللہ اکبر, ایسے مکتبے فکر کو کہ جہاں ظلم کو برداشت نہیں کیا جانا, جہاں عدل کے خلاف کسی کو چلتا ہوا نہ دیکھ سکنا موجود ہو, ایسے مکتب فکر کو کبھی بھی صاحبان طاقت حکومت پھلنے پھولنے نہیں. لیکن یہ بھی تاریخ کا بہت بڑا معجزہ ہے کہ یہ تحریک شیعہ گروہوں کے بنیاد پر آگے نہیں بڑھی, اس بنیاد پر زندہ نہیں رہی, بلکہ افراد نے, انڈیویجولس نے وہ ریزسٹنس دکھائی کہ جس کی وجہ سے اس تحریک کی آب و تاب میں اضافہ ہوا. وہ طبیعت اثری, وہ دیبل فضائی جنہیں ہم مرثیہ وہ سمجھتے ہیں, اللہ اکبر, ان کے ایک ایک شیر بنی امیہ سے ایک لشکر پر بھاری تھی. कन्या के अंतरी को जब गिरफ्तार किया गया तो यूसुफ बिन उमर एक सहाफी हाकिम कूफा के हवाले करके कहा कि जितना तशद्दुद कर सको करो, आठ आदमी फकत इस बात पर मुकर्रर किए गए कि कन्या के असदी के जिस्म को रोजाना जलाएं ताकि, और अल्लाह अकबर जब उस मोमिने कामिल की जान निकली तो उसके मुंह में फकत चंद ही अल्फाज थे, खुदाया आले मोहम्मद, खुदाया आले मोहम्मद, खुदाया आले
मोहम्मद,
उन्हें कत्ल करवा दिया। वो तो मजहरी आलिम भी नहीं थे, तो लिंग्विस्टिक से एक उस्ताद थे। उनकी शियत के बारे में उसे शक हुआ, अपने बेटों को का उन्हें उस्ताद मुकर्रर किया। एक दिन पढ़ते पढ़ते जब बेटे पढ़ रहे थे, कमरे इम्तिहान में चला आया, कमरे दर्स में आ गया और इतने सदीर से सवाल किया कि मेरे बेटों की तालीमी हालत कैसी है। उन्होंने अच्छा सा जवाब दे दिया। गुफ्तगू आगे बढ़ी, अचानक पूछा कि मेरे बेटे बेहतर हैं या अली के बेटे हसन हुसैन। अल्लाह अकबर, एक लम्हे का ताकुब नहीं, ताका भी सोचने की मोहलत नहीं ली इतने सदीर ने, और जिस लम्हे सवाल हुआ दूसरे ही लम्हे बड़े ही तहम्मुल और इत्मीनान से जवाब दिया कि अली का गुलाम कंबर तुझसे और तेरे दोनों बेटों से कहीं ज्यादा है। अल्लाह अकबर, इस जुमले की कीमत सुनेंगे आप। इतने सगीर की जबान बुद्धि से खींच ली और खून बह जाने की वजह से इतनी देर खून बहता रहा कि वो शहीद हो। ये तारीख खून की तारीख है। ये वो अफराद हैं कि जो पानी की सतह पर बुलबुला बनकर नहीं उभरे, कि जिस तरह बबल बर्फ हो जाता है और दोबारा पानी की सतह पर चला जाता है, ये वो अफराद हैं जो मेहमान के साथ तारीख में दाखिल हो गए। ये वो लोग हैं कि जिन्होंने तारीख के उस रंग को जिसे सिया करने की कोशिश की जा रही थी उसे अपने खून से सुर्ख कर दिया। इमाम ने पूछा अपने दोस्त हेजर बिन अली से, अली इतने विकालिब ने और मैं समय तमाम से, अय मैसम अय हेजर, जब अनजाने बाप का बेटा उबैदुल्लाह इब्ने ज़ियाद मुझे लानत न करने की वजह से तुम्हारे हाथ और पांव काटेगा, तुम्हें सूली पर चढ़ाएगा तो तुम्हारी क्या कैफियत होगी। दोनों ने फकर इतना पूछा, क्या हाँ इस मरहले के बाद आपके साथ होंगे? तो कहा बेशक तुम जन्नत में मेरे ही साथ होंगे। कहा ये मुश्किल तो कोई बड़ी मुश्किल ही नहीं। अल्लाह अकबर, इसे कहते हैं शियत, इसे कहते हैं मकतबे अहले बैत। ये अजीजों किसी हुक्मरान के जोर और ताकत से आगे नहीं बढ़ा, ये इंडिविजुअल्स की अजीम कुर्बानियां हैं कि जिन्होंने इस तारीख को सियाह होने से बचा लिया। हाँ, दसवीं सदी हिजरी में, पहली हिजरी में होंगी करबला, दसवीं हिजरी में जाकर बड़े मसाइल उठाने के बाद चंद ऐसी हुकूमतें कायम होती हैं जिनका ताल्लुक मकतबे आले मोहम्मद से। जैसे शुमाली अफ्रीका में इदरीसियों ने हुकूमत कायम की, ईरान और इराक के इलाकों में अलवियों, हमदानियों और आले बोया ने हुकूमत कायम की, मिस्र और शाम के इलाकों में फातिमियों ने हुकूमतें कायम की। ये वो रेस्पाइट का जरा सा पीरियड है कि जब मकतबे अहले बैत और शियत को सांस लेने का मौका मिला। और ये जो आज आप बातें सुनते हैं, ये जो किताबें भरी हुई हैं, ये जो लाइब्रेरीज आजाद हैं, ये इतनी रिसर्च, इतनी सारी बातें, अल्लाह अकबर, दस सदी के बाद ही सारे काम शुरू हुए। और क्या इसे मौजूदे से कम नहीं कर जानेंगे कि दस सदी बहुत बड़ी मयत सभी 100 साल की होती है, 10,000 साल के बाद जब आहिस्ता आहिस्ता कुरेद कुरेद कर चीजें निकाली तो फिर सारी सच्चाई दोबारा निकल कर आ गई। ये है शीयत, मकतबे शीयत बड़ी भारी जिम्मेदारी है अजीजान ग्रामीण हम सब के कंधों पर। हम तारीख के उस दौर में हैं कि जो उतने मसाइल का दौर नहीं है जो बनी अब्बास और बनी उमैया के मसाइल का दौर था, लेकिन हम अपनी तरफ से क्या कंट्रीब्यूट करते हैं इमाम हुसैन अलैहिस्सलाम की इस इज्जत जहद में और अमीर मोमिनीन की उस कड़ी आजमाइश में। अल्लाह अकबर, खिलाफत अली फकत तख्त हुकूमत पर बैठने का नाम नहीं था, ये तारीख अजीब शान है कि जहां नबूवत के बाद इमाम तारीख में गालिब हुआ और उसने नबूवत के उस खल को निफाक का कीड़ा लगने से बचा लिया और फिर मुसलसल एक तालीम चली जिसे आप कंजर्वेशन की तालीम कहते हैं और जो अली और औलादे अली की तालीम। कुरान करीम इंसान की जहां खूबियां बयान करता है वहां इसी इंसान की दो खामियां भी बयान करता है। एक खामी है उसकी इख्तलाफ करना और फर्द का फर्द से इख्तलाफ, गुरु का गुरु से इख्तलाफ, मकतबे फिक्र का मकतबे फिक्र से इख्तलाफ। इरशाद का उमा अंजलना अलैका किताबा इल्ला बिलहक इल्ला लियुबयिना लहुम अल्लज़ी इख्तलफू फीहि वहुदन व रहमतन लिक़ौमिन युमिनून। ऐ रसूल, हमने किताब को नाज़िल किया बगान तो नाले के किताब इल्ला फिर तुम्हें जन्नत हम लगी दाखिल हो गई, इसलिए नाजिल नहीं किया कैसे लपेट कर दिया जाए। बगान तो नाले के किताब इल्ला ले तुम्हें जन्नत हम लगी दाखिल हो गई ताकि तुम्हारा बयान इस किताब के साथ हो जाए। क्यों तलफो भी है तुम्हारे उस बयान से इनका इख्तलाफ दूर हो जाए। खुदा व रहमतन लिक़ौमि युमिनून और हिदायत और रहमत के रास्ते पर आ जाए वो लोग जो साहिबान ईमान। यानी अगर कोई ये समझे कि किताब के दर्जे से एक मसलक दूसरे मसलक, एक पर दूसरे पर, एक ग्रोह दूसरे ग्रोह के इख्तलाफात को रिजॉल्व कर लेंगे तो कुरान करीम ने कहा नहीं, तमाम असर नारेगा किताब इल्ला लिन तुम्हें जन्नत हम लजी अख्तलफ फीह है, जब तक उस किताब के साथ तुम्हारा बयान ना होगा इख्तलाफ दूर नहीं हो सकते। तो किताब काफी नहीं है पैगंबर के साथ, किताब के साथ पैगंबर का बयान जरूरी। तो पहली खराबी क्या है इंसान में? इख्तलाफ। दूसरी खराबी है इंसान में निस्यान, फॉरगेटफुलनेस, भूल जाना। इंडिविजुअल विजडम या मेमोरी तेज हो सकती है लेकिन कलेक्टिव मेमोरी जो होती वो बहुत कमजोर होती है और इस कलेक्टिव मेमोरी की शार्पनेस के लिए लाजमी है कि चीजों को दोहराया जाता रहे। इरशाद हुआ फाइनल जिक्रा तन से होने को मिली, तस्करा करते रहो, बार बार तस्करा करते रहो कि इसमें मोमिनों के लिए मुनाफा छुपा। दो शॉर्ट कमिंग्स है ना, एक है इख्तलाफ, दूसरा है भूल जाना। अब अजीजों ये हम जो आपके सामने तारीख को बयान कर रहे हैं, ये चीजों को दोहरा रहे हैं, कई सदियों से सिलसिला चल रहा है। क्यों? फाइनल जिक्र तन से होली मोमिनी के जिक्र में मोमिनों के लिए मुनाफा छुपा हुआ। मेमोरी जो है वो शार्प रहे, अपनी तारीफ का पता होना चाहिए, तकलीफों की बातों का पता होना चाहिए, अच्छे पत्तों का पता होना चाहिए, ये सारी बातें जो है वो जरूरी होती है। और फिर अजीजों आप ये देखिए कि कुरान करीम सूरह इब्राहिम में एक सुन्नत और एक ट्रेडिशन को कायम किया गया। जनाब मूसा को आवाज दी, रहमत अरसल ना मूसा में आया गया आना खरे छोवे का बिना सलमा ले लनू व जक्कर हम बैग्या में ला इन्ना की जाले का लिया लिए कुल ये सवार शुक्रा। ए कौम, ए मूसा जाओ, अपनी कौम को अंधेरे से रोशनी की तरफ ले आओ, जहल से इल्म की तरफ ले आओ, बातें से हक की तरफ ले आओ और आयतें तुम्हें दे रहे हैं, निशानियां तुम्हें दे रहे हैं। बड़ा मजा सर नाम सब आया देना आपने निकलो कौमे का अपने काम में मिला सलमा से इलम दूर ताकि वो अंधेरे से रोशनी की तरफ आ जाए। कैसे मुजक्कर हूं मेरे अय्यामिल्ला, इनके सामने अय्याम खुदा का तस्करा कर मुजक्कर हूं अय्यामिल्ला इन्ना कौन से अय्यामिल्ला इन्ना फी ज़ालिका ले आयातिन ले कुल्ले सहारिन शकूरा वो अय्याम खुदा जिनमें शाकिरों और साबरों की निशानियां छुपी। निशानियां छुपी हुई हैं अल्लाह अकबर, यह अंधेरे से रोशनी का सफर करने का तरीका, यह जुल्म से अदल की तरफ आने की बात है। और फिर अजीजों जिस वक्त हम इख्तलाफ की बात करते हैं, इंसान का इंसान से गुरु का गुरु से इख्तलाफ है, तो कुरान करीम ने चंद मकाम पर बड़े एक्सप्लिसिटली गुरुओं का तस्करा किया। जैसे कि सूरह हदीद में इरशाद फरमाया गया 25वीं आयत उसके बाद 26वीं आयत। 25वीं आयत में कहा वलकद अरसलना रसूलना बिल बयनात वअंजलना माहुमल किताब वल मीज़ान लियकूम अन्नास बिल क़िस्त। हमने सारे पैगंबर भेजे एक एजेंडा पर, वन पॉइंट एजेंडा, उनके साथ मीज़ान है, किताबें हैं, शरीयतें हैं, सब कुछ वन पॉइंट एजेंडा। वो क्या है? ये यकूम अन्नास बिल क़िस्त, जमीन पर कश्त लगल कर इंसान वापस करना। ये 25वीं आयत। 26वीं आयत में कहा बलकर अरसलना नूहा व इब्राहीमा बस जानना हो ज़ुरिया में हुआ नबूवत वल किताब। 25वीं आयत तो कई बार हम चूंकि अगले पर बात करते हैं तो बार बार बोलते हैं और बहुत सारे लोगों को याद भी हो गई होगी। 26वीं आयत पर गौर कीजिए। पहले कहा वलकद अरसलना रसूलना बिल बयिनात सारे नबी, सारे नबी वन पॉइंट एजेंडा पर आए ले यकूम अन्नास बिल क़िस्त। अगली आयत में कहा वलकद अरसलना नूहन व इब्राहीम बजाना हूं ज़ुरिया में हुआ नबूवत वल किताब। दो बड़े नबियों का तस्करा किया, पहले सारों का तस्करा, उसके बाद दो बड़े नबी नूह और इब्राहिम। नूह के सारे नबी औलाद और इब्राहिम की औलाद तक के लिए कयामत तक शरीयत जिस नबी की औलाद में चली गई। और फिर कहा वजान हो मिन ज़ुर्रियत हुमा, हमने ज़ुर्रियत हुमा यानी इन दोनों की ज़ुर्रियत यानी इसने का सेवा इस्तेमाल किया कुरान मजीद में, एक ताहिर का नहीं, जमा का नहीं, इसने का सेवा इस्तेमाल किया। ये दो के लिए होता, हमने इन दोनों की ज़ुर्रियत से नबूवत और किताब को रखा। फमिन हम मुहतदिन वकसीर में हम फासिकीन, कुछ तो थे फमिन हम मुहतदिन वकसीर में हम फासिकीन, कुछ तो थे कि जो इनके जरिए से हिदायत पा गए। वकसीर मिन हम फासिकीन कसरत जो है उसको खजूर का शिकार हुए। बंदे दो ग्रुप, एक वो जिसने नूह की औलाद और इब्राहिम की सुरियत के जरिए से नबूवत और किताब को हासिल कर लिया, हिदायत को हासिल कर लिया, और कसीर में नूह फासिकून अक्सरियत जो थी वो फसव फजूल का शिकार हुई। सूरह नहल का इरशाद फरमाया वही बात ना लगा कि कुल रसूल एक आलो के यहां वह करे वो ताबूत वमन हदी अल्लाह हमने हर उम्मत की तरफ बल्कि बादशाह की कुल उम्मत के रसूल सारी उम्मतों की तरफ रसूल भेजे। किस लिए? इन अब्दुल्लाह ताकि बल्ला की बंदगी की तरफ आ जाए। बस करो ताबूत, बहुत अहम जुमला है अजीजों, बहुत बड़ी बात है कुरान मजीद ने की। देखिए एक पॉइंट एजेंडा दिया नबियों को एक तरह दी और यहां दो बातें की, हमने सारी कौमों की तरफ नबी भेजी बल्कि बादशाह की कुल उम्मत के रसूल कोई उम्मत ऐसी नहीं कि किसी तरफ हमने अपना पैगाम ना भेजा। दो बातें कही, इन अब्दुल्लाह अल्लाह की बंदगी में आ जाओ, बस पड़े हो ताबूत, और ताबूत से इज्तनाब करना। ताबूत का मतलब क्या है? सरकशी। और सरकशी किस बात की? कि अपने आप को जमीन पर इतना बड़ा समझो कि दूसरे इंसान रेंगती हुई चूटियों से भी कमतर हो जाए। और अगर कोई ताबूत सर उठाए, वश करे वो ताबूत, कोई ऐसे बन जाए, कोई ऐसे हुक्मरान हो, कोई ऐसे ताकतवर लोग हो जो बंदगान खुदा को चूटियों की तरह मसल रहे हों, वश करे वो ताबूत, उनसे फरागत हासिल। कुछ तो थे कि जिन्होंने इस बात को समझा और हिदायत हासिल कर ली, और बहुत सारे ऐसे थे जिन्होंने दलालत के रास्ते को चुन लिया। ये बहुत अहम है कुरान मजीद की आयत सूरह नहल कि हमने कहा ताबूत को अपने पर सवार न करना, सरकशों जालिमों को अपने ऊपर सवार न करना। कुछ ने तो ये बात मांगी और कुछ ने अमीनों में हक्का में दलालत था, और कुछ ने दलालत को पसंद कर लिया। तो अल्लाह अकबर, ये खेल तो पूरे तारीख में चल रहा है। कुछ ऐसे होते जो कहते हैं कि मैं जुर्म को नहीं मानता, कुछ चंद ऐसे होते जो कहते हैं जाति को कबूल नहीं किया जाएगा, चंद ऐसे होते जो कहेंगे कि आगे की बात चलेगी। अक्सरियत तो जलालत का तौक अपने गले में डाल लेती है, और तौक ही नहीं डालती, जलालत का ढोल भी डाल लेती है, और दोनों हाथों में जलालत का ढोल पीटी चली जाती है, कभी इमारत के नाम से, कभी सफारत के नाम से, कभी बदारत के नाम से। हम अपने दाएं और बाएं जरा नजर दौड़ाएं, हमें जलालत के ऐसे हल्के हल्के नजर आएंगे कि अल्लाह हो पर ऐसा महसूस होता है कि शराफत और इज्जत के मयार ही कोई नहीं थे। इंसानियत के अमल के इंसान की कोई बात कभी सामने पड़ी ही नहीं थी। फमिनहुम मन हदी अल्लाह, सिर्फ थोड़े से हैं जो अल्लाह की इस बात को समझ लेंगे। फमिनहुम मन हक्का कर रहे हैं जलालत, और अक्सर ये जो है बस जलालत का टॉप अपने कल बेटा हो गए। दो ग्रोह, एक वो जो हिदायत वाले हैं, दूसरे वो जो दलालत के ढोल को गले में लटकाने वाले हैं। दो ग्रोह हो गए। ये कंफ्लिक्ट है तारीख का बहुत बड़ा। अजीजों, हमारा भी तो कंफ्लिक्ट है ना, मतलब है शिया का भी तो कंफ्लिक्ट है ना दूसरे मकाद के साथ। तो हमारा क्या कंफ्लिक्ट है उनके साथ? हमारा कलमा उनके कलमे से मुख्तलिफ है? नहीं, कलमा तो वही है ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। हमारे कलमे में इजाफा, इजाफा कलमे में नहीं है, हिफाजत कलमा का ऐलान है। वो कलमे में इजाफा नहीं है, वो हिफाजत कलमे का ऐलान है। नमाज फर्क है, ये तो फुरुआत है दीन है। फुरुआत मैंने आपको किसी और पिछली तकरीर में कहा, ये सब आइडेंटिटी क्राइसिस की बातें हैं। 10 मिनट पहले और 10 मिनट बाद कोई हाथ बांध रहा है, कोई छोड़ रहा है, कोई, ये सब आइडेंटिटी क्राइसिस। बुनियाद वही इस्लाम है, लेकिन कंसेप्ट कहां पड़ा? फर्क तो आया ना। और देखिए, सदियों से जुल्म का सफर है, एक जबर और तशद्दुद का सफर है। मैंने आपके सामने कहा ना, परमानेंट अपोजिशन पार्टी तहरीक शिया ने तारीख में POP, भाई कोई है PPP, कोई है कोई, कोई में कोई, हमने POP यानी परमानेंट अपोजिशन पार्टी। हम तारीख में मुसलसल एक अपोजिशन का किरदार अदा करते रहे। क्यों? हम इनो हसी अल्लाह, हम इनो हक्का से इसमें चला लेता, जब सारा जमाना जिल्लत के ठोस अपने गले में डालने के लिए तैयार हो जाए और जुल्म को आदिल करे, झूठ को सच करे, ऐसे में कोई ना कोई मसले के सैयों का खड़े होकर कह देता है, ये जुल्म है, ये झूठ है, ये ना इंसाफी है।
नारे है अली, नारे है अली।
खून की तासीर होती है, कहीं माँ के दूध का असर होता है। ये बातें इस मकतब फिक्र के अलावा कोई और लोग नहीं करते। ये तूले तारीफ का सफर, ये तूले तारीफ का सफर। तो हमारा कॉन्टेक्स किस बात पर है कि हम जिल्लत का टोर गले में लटकाने के लिए तैयार नहीं। ठीक है, क्यों? वक्त का एवं ताबूत सरकशी को बर्दाश्त न करना, हद से भरे हुए लोगों को बर्दाश्त न करना, जुल्म के हाथ बढ़ते हुए नजर आए तो वहां रोक देना, ताबूत से बचना। अब अजीजा ने करानी आप ये देखिए कि सियासत जिसका हमने गुजरात से तकरीर में तस्करा किया, ये सियासत क्या चीज है? इससे जो लाजमी इंग्रेडिएंट्स है वो क्या है? हाकिम, रियाया, कानून, कानून का निफाज और मईशत, यही है ना इंग्रेडिएंट्स। इसके अलावा तो निजाम सियासत कुछ नहीं होता। अजीजों, अगर ये निजाम सियासत है तो हमारा कॉन्फ्लिक्ट जिस बात पर है तो इन्हीं पांच बातों पर है। जिले के ढोल यही लटकते, हुक्म है कुरान में सूरह हदीद की 25वीं आयत, वलकद अरसलना रसूलना बिल बय्यिनाति वअनज़लना माहु अल-किताब वल-मीज़ान लियकूम अन्नास बिल-क़िस्त, जमीन पर कस्त और अदल का निजाम नाफिज करो। हुक्म हुआ पैगंबर को वामर लिया दिए बहन को, इनके दरमियान हुक्म से अमल करो अदालत का। हुक्म कौन देता है? किसी भी निजाम सियासत और हुकूमत में हुक्म कौन देता है? एडमिनिस्ट्रेटिव मशीनरी देती है ना, जिसके पास हुकूमत होती है वही हुक्म देता है ना। मैं आज जाकर हुक्म दे, हमारा हुक्म मानेगा कोई नहीं? गवर्नर हुक्म देगा, वजीर आला हुक्म देगा, वजीर आजम हुक्म देगा तो उस हुक्म को मान लिया जाएगा। तो हुक्म देने की कैपेसिटी किसकी है? जिसके पास अनामे इख्तियार और इख्तदार है। तो कुरान ने ऐसे क्या दिया, मामला क्या के बहन हूं, इन पर हुक्म करो अदल का और तुम्हारे पास हुकूमत ना हो। ये कितनी कंफ्लिक्टिंग बात है। तो अल्फाज दीगर कुरान क्या कह रहा है कि अनान हुकूमत अपने हाथ में रखो, यही हुक्म है ना पैगंबर, मतलब पैगंबर का हुकूमत ना हो और पैगंबर आदम का निजाम नाफिज करने खड़े हो जाए कौन सुनेगा? अपने पहले हुक्म लगाओ तो हुक्म साहिब ताकत लगाया करता। दूसरी जगह पैगंबर पर इरशाद हुआ कौन कलामी ना लिखा है चौदह आगे लगे, जब लोगों के दरमियान उनके मामला होने लगे तो इंसाफ के कानून बनाना। कौन बनाए इंसाफ के कानून? आप और मैं मिलकर अभी चार्टर बना लें हमारे को मानेगा नहीं। एक लेजिस्लेटिव बॉडी चाहिए, ठीक, एक पार्लियामेंट चाहिए कि जिसमें इंसाफ पर मबनी कानून बने। हुक्म देना तो आसान है, हुक्म को इम्प्लीमेंट कैसे किया जाएगा? ऐसे किया जाएगा कि पार्लियामेंट बने कि जिसमें हक और इंसाफ के कानून बने। तीसरी मजह ने कहा नाम का बिल, जब नाम के दरमियान इंसाफ करने का वक्त आए तो हक के दामन बहार से न छोड़ो। इंसाफ कौन करेगा? जब अदालत होगी तो इंसाफ होगा और जब अदालत होगी तो हक की बात होगी। तो तीन पिलर्स डिस्क्राइब कर दिए कुरान मजीद ने, एक एडमिनिस्ट्रेशन का पिलर है, एक लेजिस्लेटिव का पिलर है, एक जुडिशियल सिस्टम का पिलर है। ठीक है, कहा ये तीनों पिलर्स जालिमों सितमगरों के हाथ में नहीं जाने चाहिए, नहीं जाने चाहिए। जब नहीं जाएंगे जमीन पर मिस्टर अभी का निजाम आ जाएगा। भाई कानून बनाने वाले भी इंसाफ पसंद हो, जज भी इंसाफ पसंद हो, एडमिनिस्ट्रेशन भी इंसाफ पसंद हो, अदालत पसंद हो, तो फिर सबके हम बराबर मिलकर चले जाएंगे। चौथा इंपॉर्टेंट पिलर है मईशत का। जिन्होंने यूसुफ की मिसाल को पेश किया, यूसुफ को जिंदान से लाया गया, बादशाह से मुलाकात हुई, कहा बादशाह ने कारण मुल को ऐसूनी नहीं हस्तक जैसा नफी फलहा फल मतलब इनमें फल जो मैं लेने ना मकी ना नहीं पाला अजल भी खजाने फर्ज आए यूसुफ को जिंदान से निकालकर और बादशाह के सामने बैठा दिया। बादशाह यूसुफ भी उस समझ पूछ जो उनकी इकोनॉमी पर थी, मईशत पर थी, बड़ा मुतासर हुआ, बड़ा मुतासर हुआ कि उसको आने वाले शहर की भी मैनेजमेंट का पूरा उसे एहसास है कि लोग गिर पड़े, उसे मैनेजमेंट का इकोनॉमिक मैनेजमेंट आती है। तो कहा आज के बाद से बादशाह ने कहा मैंने तुझे अपना खुसूसी एडवाइजर मुकर्रर कर लिया। पहले तर्जुमा सुन लीजिए उसके बाद देना मकीन नमीन, इसलिए कि हमें आज इस बात का पूरा यकीन है क्या तू इंतहाई अमानतदार शख्स है जिसके ऊपर इस मुल्क की मईशत का बोझ डाला जा सकता है। यूसुफ पुकारे अगर तुझे मेरी अमानत का यकीन हो ही गया तो मुझे जमीन के खजानों पर मुकर्रर कर, इन्नी हफीज़ुन अलीम, तू मुझे हिफाजत करने वाला भी पाएगा और तू मुझे साहिबे इल्म पाएगा। और उसी वक्त बादशाह ने जमीन के खजानों पर यूसुफ को इख्तियार अता कर दिया। कहां है हमारा कॉन्फ्लिक्ट? हमारा कॉन्फ्लिक्ट इस बात पर है कि मईशत का निजाम यूसुफ जैसों के हाथ में हो, मईशत का निजाम यूसुफ जैसों के हाथ में हो। आज आटा गायब है, कल चावल गायब हो जाएगा, पानी नहीं मिलता, न मालूम किस दिन चूल्हा जलेगा या नहीं जलेगा। जिस जमीन पर बंदगान खुदा दो वक्त की रोटी के लिए परेशान हो जाए, अजीजों वहां अदल होता है, वहां इंसाफ होता है, वहां शराफत होती है। ये कौन सा निजाम है? ये जुल्म का निजाम है, इस्तेदार का निजाम है, बस सारे लोग साबुन, ये सरपंची का निजाम है। इसी निजाम से बचना, इसी निजाम से बचना। चौथा पिलर कौन सा? मईशत का पिलर है, जहां यूसुफ जैसा चाहिए, आने वाले महल की भी मैनेजमेंट कर रहा हो, अगले 7 साल महल के नहीं, या अगले 7 दिन का पता नहीं, अगले 7 दिन का पता नहीं। अल्लाह अकबर, अल्लाह अकबर। अब आप हमसे कहें कि हमें आपसे क्यों इख्तलाफ है, तो हमें इस बात पर इख्तलाफ नहीं है कि आप वहां बैठेंगे और हम यहां बैठे हैं। हमें इख्तलाफ यह है क्या आदिल होना चाहिए, जुडिशियल सिस्टम आजाद होना चाहिए, इंसाफ की बात होनी चाहिए, पार्लियामेंट का प्यार होना चाहिए, मईशत नेक और इंसाफ पसंद लोगों के हाथ में होनी चाहिए। यह हमारा तारीखी इख्तलाफ है, यह इख्तलाफ आज नहीं पैदा हुआ, हमारा तारीखी इख्तलाफ। अब दूसरी बात यह है कि अगर हमारा ये कॉन्फ्लिक्ट है लोगों के साथ, तो इस कॉन्फ्लिक्ट को, इस तहरीक को, इस इख्तलाफ को मुसलसल आगे बढ़ाने के लिए हमने कयादत के लिए फकत अली के घराने को क्यों चुना? ये बहुत बड़ा सवाल। हर आदमी कह सकता है कि मेरे में एक मैसेज दिया कि मैं आपको लीड करूं, लेकिन चूंकि बातें कुरान की हो रही हैं, तो हम कयादत के लिए भी कुरान ही से रुजू करें कि कुरान कैसा कायद चाहता है जब हमें इस तरह का कॉन्फ्लिक्ट हो। सूरह इनाम की मुसलसल आया है, कैसा हो जाते ना आते ना इब्राहिम आला कौम नरफा दर्जा दिन में नशा हो इनका करते का हकीम अलीम वहाबना ऐसा कर या होगा वह कल्लन हदैना वह नूहन हदैना में कल्ला ومن ذريته داود وسليمان ايوب ويوسف موسى وهارون وكذلك نجي المرسلين ويحيى وزكريا وعيسى وإلياس كل من الصالحين كذلك فضلناه على العالمين ومن آبائهم وذرياتهم وأموالهم وممن هدينا واجتبعنا إلى الصراط المستقيم ومن هدي الله به من يشاء وإن لم أشركوا لحبط عنهم ما كانوا يعملون أولئك الذين آتيناهم الكتاب والحكمة والنبوة فإن يكفر بها هؤلاء فقد بطلنا بها قوما ليسوا بها بالكافرين سورة نمل کیوں ہم نے منتخب کیا قیادت کے لیے حکومت یا اپنی رہنمائی کے لیے اس گھر کو جسے علی کا گھر کہتے ہیں. دیکھیے نا آپ کس کے شیعہ ہیں؟ علی کے شیعہ. یہی بات ہے رسول کی زندگی میں بھی ایک گروہ آتا تھا تو لوگ کہتے تھے یا رسول اللہ وہ شیعہ کے علی آ گئے رسول کو سجایا کرتے تھے. یہ گروہ تو رسول کی زندگی میں پیدا ہوگی. اب آپ کس کے شیعہ؟ آپ علی کے شیعہ. ٹھیک ہے, یعنی آپ کے قائد کون ہیں؟ علی آپ کے قائد. آپ نے قیادت کو کے لیے علی کو کیوں منتخب کیا؟ بہت بڑا سوال ہے, کیوں منتخب کیا آپ نے قیادت کے لیے علی کو؟ آپ نے منتخب کیا, کیا ہمارے عقیدے کی حیثیت ہے کہ منتخب کریں؟ ارے وہ گروہ جو اولین شیعہ نے علی کہلایا اس کے قلب کے ہر حصے پر قرآن نقش تھا. وہ امر آ گئے تو نہیں تھے نا, وہ تو قلب پر قرآن لیے کر رہے تھے. سورہ انعام کی یہ آیات جو میں نے 15ویں صدی میں آ کر آپ کو سنا دی ہجری میں, 15ویں صدی ہجری میں, اول صدی ہجری میں جب رسول سامنے بیٹھا تھا تو انہیں نہیں پتا تھا سورہ انعام کی آیات تھا. کیا کہا گیا سورہ انعام کی آیات میں؟ پھر نہ ہم کہتے ہیں آتے ہیں ابراہیم علیہ السلام کی نرفہ درجہ دے میں نشاہ, ہم نے ابراہیم کو اس کی قوم میں بلند درجہ عطا کیا. انہا رکھتا کیون علی, تمہارا رب حکمت کی رکھتا ہے, علم کی رکھتا ہے. پھر کہا تو حد نہ رہو اسحاق و یعقوب کا اور ہم نے اسحاق اور یعقوب کو ہدایت کے راستے پر رکھا. وہ ہدایت اور نوح ہدایت میں نکلا اور اس سے پہلے ہم نے نوح کی بھی ہدایت کر دی. کتنے پیغمبر ہوئے؟ ابراہیم, اسحاق, یعقوب, نوح. وہ میں ضروری کہی داؤد اور سلیمان, ایوب اور یوسف, موسی اور ہارون, کذالک نبی المرسلین, چھ اور پیغمبر. پھر آگے بڑا قرآن اور کہا بھائی یہ کیا کر دیا بھائی تو کیا تھا پلن نہ صالحین, یہ کہ صالحین نے سمجھے چار اور نام دے دیے. پھر آگے بڑا قرآن, 14 ہو گئے, بھائی اسماعیل بھائی آسا بھائی یونس بھائی لوطن کلن فرسلنا علی العالمین, ان چار کو ہم نے عالمین کو فضیلت دی. چار نام اور 18 پیغمبروں کے نام لے کر کیا ارشاد فرمایا؟ یہ سارے کون ہیں؟ صالحین, عابدین, نبی المرسلین, مقتدین, یہ سارے کون ہیں؟ یہ ان کے یہ القاب. اس کے آگے بڑا قرآن اور کہا ومن آبائہم, ان کے آبا, وذریاتہم, ان کی اولادیں, واخوانہم, اور ان کے بھائی, واجتبیناہم وہدیناہم الی صراط مستقیم, ہم نے انہیں چنا ہوا ہے, وہی ہدایت یافتہ ہیں اور وہی صراط مستقیم پر ہیں. نعرہ تکبیر, اللہ تعالیٰ کتاب کی بسمل کی نبوت کی نبیوں کے ساتھ وارثان کتاب کون ہے ان کی آبا ان کی ذریتیں ان کے پھل وارثان حکمت کون ہے نبیوں کے ساتھ ان کی آبا ان کی ذریتیں ان کے پھل وارثان نبوت کون ہے ان کے آبا ان کی ذریتیں ان کے پھل فائن یا پر رہا ہاں بلائی اگر کوئی ان سے پھر جائے ہاں بلائی ہمیں پردہ نہیں ہاں بلائی ہم ایک ایسی قوم کو رکھتے ہیں جو ان نبیوں کو دوا دینے والی نہیں ہوتی زمانہ پھر جائے تمہیں پکڑ نہ ان کی ڈیوٹی ہے یہ ان کی ذمہ داری ہے یہ کہ نبی کے ساتھ وفا کرتے رہیں زمانہ پھر جائے اللہ اکبر نبی کے ساتھ وفا کرنا اب تین گرو بتا دیے آبا کریں گے وفا ضروریتیں کریں گے وفا اور بھائی کریں گے وفا اب نبی کا ایجنڈا کیا ہے لیقوم الناس بالقسط کہ پیغمبر کی وفا کا مطلب ہے عدل اور انصاف کی وفا اب عدل اور انصاف کی وفا پیغمبر کرے گا پیغمبر کے آبا کریں گے پیغمبر کی ضروریتیں کریں گی یا پیغمبر کے بھائی کریں گے اس لیے کربلا حق اور باطل کی لڑائی ہے حسین اور یزید کی لڑائی نہیں ہے حسین اور یزید کی لڑائی نہیں ہے اللہ اکبر ایک تاریخ کا چھوٹا سا واقعہ فقط وکلنا ڈیوٹی کس کی ہے ڈیوٹی کس کی مشرکین مکہ اور کہا کہ یہ خوبصورت بھی ہے بااخلاق بھی ہے اے ابو طالب ایسا کرو کہ اس جوان کو تم رکھ لو اور اسے پال اور محمد کو ہمارے حوالے کر دو. جناب ابو طالب اس مطالبے سے بڑا حیران ہو گئے. کہا کیوں محمد نے کیا کیا؟ کہا کہ وہ ہمارے بزرگوں کو احمق کہتا ہے اور ہمارے خداؤں کو ناکارا بتاتا ہے. جناب رسول خدا اس محفل میں موجود تھے, آپ نے اس مطالبے کا کوئی امپریشن نہیں دیا. چچا نے حیرانگی سے آپ کی طرف دیکھا کہ آپ شاید کوئی فیشل ایکسپریشن دیں, یہ بات مجھے اچھی لگی نہیں اچھی لگی. کوئی امپریشن رسول کے چہرے پر نہیں تھا. بات رسول سے نہیں ہو رہی, بات چچا سے ہو رہی ہے. جیسے عبد المطلب کے موڈ پکڑ لیے تھے, کل ہمارے موڈ پکڑے تھے, بے چینی نہیں ہوئی. اور تم اونٹ کا سوال کرنے آ گئے, کاغذ کھانے آئے, بے چینی نہیں ہوئی. اب اونٹ میرے بے چینی مجھے ہے, کام خدا کا ہے, بے چینی اسے ہونی چاہیے. رسول نے کسی قسم کی بے چینی کا مظاہرہ نہیں کیا. سوال رسول سے ہو تو رسول بے چینی کا مظاہرہ کرے. جس سے سوال ہے وہ جواب دے. اللہ اکبر, تاریخ کے جملوں میں سنہری حروف سے لکھے جانے والا جواب. چچا پکارے یا محمد آشر, کون معافی فرنگی لے آپ کے مالوں کا آبادان کا جو تیری دن میں آئے میں تیری طرف اٹھنے والا ہر ہاتھ کاٹ دوں گا. لوگوں کی ڈیوٹی لگا رکھی ہے, آبا زوریتی اور بھائی یہ ساتھ دیتے رہیں گے. کیا عجیب جملہ ہے, یا محمد آخر, چلو محمد آگے بڑھو. کون معاشی فائنلی ہم نے پلے اب کرنا لوگ آواز جو ہاتھ تمہاری طرف پڑے گا میں اس ہاتھ کو توڑوں. اب آپ یہ دیکھیے کس لفظ سے خطاب کیا آپ نے محمد کو, قل معاشی کر جو تیرا دل چاہے. کل کس جذبے سے کہا تھا یہ کل؟ تو قرآن نے کم از کم 32 مقامات پر خدا نے پیغمبر کو کل کی آواز دی. کل ہو اللہ ہو احد, کل اعوذ برب الناس, کل اعوذ برب الفلق, کل یا ایھا الکافرون. کہتے کہتے کل کس دل سے کہا کل؟ اپنا ابو طالب نے قرآن میں کم از کم 32 مقامات پر اللہ نے ان سے آواز دی اپنے پیغمبر. تو یہ جو معاملات ہیں نا دین کے, یہ جو اس راستے کے معاملات ہیں واسطے رب التابوت, اس میں تمہارا ساتھ دیں گے آبا ذریتیں اور بھائی. تو آپ نے اپنی قیادت کے لیے اپنے آپ کو خاندان علی کے ساتھ کیوں ایسوسیٹ کیا؟ اس لیے کہ آپ کو پتا ہے, تاریخ کے اولین شیعوں کو پتا ہے کہ فقط یہی خاندان, فقط یہی لوگ نبیوں کے ساتھ چلیں گے. اس لیے آپ نے اپنے آپ کو ایسوسیٹ کیا. آپ نے چنا تو نہیں, آپ کو فقط اپنے آپ کو ایسوسیٹ کیا. ابھی کا نگرانی بات اگر فقط اتنی ہو تو پھر بھی دل کو ٹھنڈک پڑ جائے, لیکن اتنی خدمت کے بعد بھی اگر آپ یہ کہیں کہ وہ ایمان نہیں لائے, وہ اسلام نہیں لائے, اللہ اکبر. پر آج سیکولر سوسائٹی کا زمانہ ہر طرف کا سیکولرزم ہونا چاہیے. معاشا سیکولر ہو, یعنی سیکولر کا مطلب بے دینیت نہیں ہے, لا دینیت نہیں ہے. سیکولر کا مطلب یہ ہے کہ ہر ایک کے پاس اپنا اپنا مذہب. تو میں تمہارا مذہب پیارا, آپ نے ہمارا مذہب پیارا, مذہب پر کانفلکٹ نہیں ہو, اسے کہتے ہیں سیکولر سوسائٹی. اس سیکولر سوسائٹی کے اندر بھی دو مواقع کے اوپر آدمی اپنا عقیدہ نہیں چھپا سکتا. ایک جب اسے نکاح کی ضرورت پیش آئے, تو کرسچن ہے تو پادری ہی کے پاس جائے گا, یہودی ہے تو سینگاگوگ ہی جائے گا, مسلمان ہے تو اپنے مسجد کے مولوی ہی کو لائے گا. اور مختلف مقاصد میں فکر اگر مسلمانوں میں ہے تو کتنا ہی سیکولر ہوگا کہے گا میرا نکاح میرے مسلک کے مولوی سے کروا دو. دوسرا ماما کب ہے؟ جب جنازہ اٹھا سیکولر سوسائٹی کے لیے جب جنازہ اٹھا ہوتا تب آپ کا مسلک نہیں چھوٹتا. ساری زندگی آپ چھپاتے رہے اس وقت آپ کا مسلک نہیں چھپتا. آپ یہ کرو مجھے میرے مسلک کے مقام پر اور بلاؤ میرے مسلک کا مولوی, دو مجھے کفن میرے مسلک کے حساب سے, اتارو مجھے قبر میں میرے مسلک کے حساب سے, پڑھی جائے میری نماز میرے مسلک کے حساب سے. ساری زندگی مسلک یاد نہیں تھا, ہاں مرتے وقت مسلک یاد آیا. رسول کی زندگی میں بھی یہ دو بڑے مواقع ہیں, دو بڑے مواقع ہیں جہاں رسول کے مسلک کا پتا چلا. ہم ابو طالب کے مسلک کی بات نہیں کرتے, ہم علی کے مسلک کی بات نہیں کرتے, ہم رسول کے مسلک کی بات کرتے ہیں. اس لیے کہ آدمی کا مسلک دو جگہ نہیں چھوٹتا, وقت نکاح نہیں چھوٹتا, وقت جنازہ نہیں چھوٹتا. ارے رسول کا مسلک یہ تھا کہ جب اپنے نکاح کرنے چلے تو اپنے مسلک کے مولوی کو ساتھ دے دیا. یہ رسول کا مسلک ہے تو اللہ اکبر, مجھے رسول ہی کے مسلک پر چلنا ہے, مجھے تو رسول کے مسلک پر چلنا ہے. یہ رسول کا مسلک ہے کہ نکاح باپ پڑھائے اور جنازہ بیٹا اٹھائے. یہ رسول کا مسلک ہے. اور وہ مواخات جب پیغمبر نے لوگوں میں دوسرے کا بھائی بنایا, سارے دوسرے کے بھائی بن گئے, ہم مزاج لوگ ایک رہ گیا. کنفلکٹ پڑ جاتا, امام حسین علیہ السلام کی پوزیشن ڈسپیوٹڈ ہو جاتی کہ آپ کے علاوہ بھی کچھ لوگ تھے جو معاملات کے حق اور عدالت میں لوگوں کی قیادت کر سکتے تھے. کسی ایک حق کا بھی امام حسین علیہ السلام کے علاوہ کسی کو نہ جانا اس بات کی دلیل ہے کہ اس قیادت میں کوئی شک و شبہ نہیں. حق اور عدالت کی بات میں حسین کے مقابلے پر ٹکر پر کوئی نہیں کرتے. 12,000 خطوط آئے, امام ان خطوط کے جواب میں اپنے بھائی کو کربلا دے چکے. انجمہ مکہ کے بعد مسلسل آپ کی حاکم شام سے تلخ ترین خط اور کتابت ہوتی رہی, کربلا کی تیاری ہو رہی. یہاں تک کہ کہ آپ نے حاکم شام کے مرنے سے پہلے اہل بصرہ کو خط لکھا, اہل بصرہ کو خط لکھا کہ وہ آپ کی اس معاملے میں مدد کرنے کے لیے تیار ہو جائیں. कौन सा मामला? हक और अदालत का मामला, इंसाफ का मामला। आप भी देखिए, मक्के के लोगों को आप जमा कर चुके, मदीने के लोगों से आप बात कर चुके, बसरा के लोगों को आप खत लिख चुके, हज पर आने वाले लोगों को आप अपना मौकफ सुना चुके, कोई ढकी छुपी बात नहीं। और जब आप मक्के से निकले तो हाकिम मक्का ने, मक्के के गवर्नर ने आपको एक अमान नामा रवाना किया। मक्के से इमाम हुसैन अलैहिस्सलाम का काफिला निकल चुका था, आपके भाई अब्दुल्लाह इब्ने जाफर आपके हुक्म के पेश नजर मक्के में ठहर गए। हाकिम मक्का ने अब्दुल्लाह इब्ने जाफर को बुलाकर एक अमान नामा उनको दिया जिसमें भी मकर था। उस अमान नामे में लिखा था कि अगर आप मिल्लत को इंतशार से बचाना चाहते हैं और शर से दूर रहना चाहते हैं तो इस अमान को कबूल करके आप मक्के वापस तशरीफ ले आइए, क्योंकि लड़ाई में किसी भी फरीक का कोई फायदा नहीं। बजाहिर तो अमान है, दूसरे लफ्जों में धमकी। इमाम हुसैन अलैहिस्सलाम का काफिला मक्के की सरहदों को छोड़ रहा था, आपके काफिले के पीछे पीछे आपके भाई अब्दुल्लाह इब्ने जाफर की सवारी तेज तेज दौड़ती हुई आई। अब्दुल्लाह इब्ने जाफर का शुमार रुसा मदीना में होता था, उनके साथ उनके दोनों बेटे और उनके गुलाम थे। इमाम हुसैन अलैहिस्सलाम ने भाई को जब आते हुए देखा तो आपने काफिले को ठहरने का हुक्म दिया। अब्दुल्लाह इब्ने जाफर सवारी से उतरकर इमाम हुसैन अलैहिस्सलाम के कदमों पर गिर गए। इमाम ने अपने भाई को सीने से लगाया और कौन है अब्दुल्लाह इब्ने जाफर? जनाब जाफर तैयार के बेटे। अरे बद्र में अबू तालिब के भाई उनके बेटे उनके भतीजे, ओहद में अली तालिब के भाई उनके भतीजे उनके बेटे, मौता में उनके बेटे उनके पोते, करबला में उनके बेटे उनके पोते और उनके बेटे, फकत खानदान अबू तालिब की अब्दुल्लाह इब्ने जाफर। इमाम हुसैन अलैहिस्सलाम ने जीने से लगाया, कहा कि अभी तो तुम्हें मक्के छोड़ आए हुए, खैरियत तो है। आपने अपने लिबास में से खत निकाला और कहा, फर्जंदे रसूल, हाकिम मक्का चाहता है कि आप वापस तशरीफ लाएं और ये अमान उसने लिखकर दी है, आप एक नजर से देखें। अल्लाह अकबर। अब्दुल्लाह इब्ने जाफर इमाम हुसैन अलैहिस्सलाम के साथ अंजुमन मक्का के कयाम में 58 हिजरी में साथ साथ शामिल थे और ये 60वीं हिजरी का खिताब है। तो अब्दुल्लाह इब्ने जाफर को इमाम हुसैन अलैहिस्सलाम के उस मिशन का अच्छी तरह पता है। इमाम ने बहुत पढ़ा और कहा, भाई तुमने इसके अल्फाज पर गौर किया? अब्दुल्लाह ने कोई जवाब इसलिए कि अल्फाज मेरे धमकी के अलावा कुछ न थे। इमाम ने कागज को लपेटा, अब्दुल्लाह के हवाले किया और कहा कि जिस रास्ते पर मैंने कदम रख दिए हैं अब उस राह में फकत शहादत। जनाब अब्दुल्लाह ने किस दिल से इमाम के अपने मुंह से लफ्ज की शहादत सुना। हुक्म है जनाब अब्दुल्ला को कि आप मक्के में तशरीफ रखें, भाई मक्का न छोड़ना। जनाब अब्दुल्ला ने गुजारिश की, फजल रसूल, जब आपने सफर जारी रखने का तहिया कर ही लिया है तो छोटी सी मेरी गुजारिश है, मैं जनाब जैनब की सवारी के करीब जाकर कुछ बातें कहना चाहता हूं। जनाब अब्दुल्ला को इजाजत मिल गई, आप जनाब जैनब की सवारी के करीब आए और आपने कहा कि दी आपने अपने भाई की गुफ्तगू सुन ली, अब यह सफर शहादत का सफर है, आप घर से तो खाली हाथ निकल आई, अरे ऐसे सफर में तो बड़ी कुर्बानियां चाहिए होती हैं, मैं आपके लिए कुर्बानियों का बंदोबस्त कर लाया। ये कहकर आपने अपने दोनों बेटों के हाथ
جناب زینب کے ہاتھ سے لیے اور کہا حسین کی قتل سے پہلے زینب ایک تو اپنی طرف سے ایک تو میری طرف سے قربان کر دینا۔
ہائے عزیزو، ہائے عزیزو، جناب زینب کی فراست کو سلام کروں، بچوں کو خود ساتھ نہیں لیا، بچوں کو خود ساتھ نہیں لیا، کل کا موقع یہ لے لیتا کہ زینب خود بھی گئی، بچوں کو بھی زبردستی ساتھ لے گئی، شوہر چونکہ راضی نہ تھا لہذا ساتھ نہ گیا۔ آؤ اور دیکھو عبداللہ ابن جعفر کے ابو طالب کے پوتے اپنے دونوں بیٹوں کو حوالے کر، بی بی کی ایسے بانچیں کھل گئیں جیسے بہت بڑی نعمت مل گئی۔ اب زینب کے ساتھ بھی قربانیاں ہیں، ہائے وہ عاشور کی رات، وما ادراک ما لیلۃ القدر، اس قدر کی رات کی اہمیت کا تمہیں کیا پتا، لیلۃ القدر خیروں میں نام سے شہر بنی امیہ کے ہزار مہینوں کو امام حسین علیہ السلام نے دیکھا کہ بہن اپنے بیٹوں کو وصیت کر رہی ہیں کہ کل کسی کے سامنے شرمندگی نہ ہو، سب سے پہلے تمہاری قربانی پیش ہونی چاہیے۔ اور بیٹے کہہ رہے ہیں مادر گرامی اگر آپ ہمیں کل علم دلوا دیں، اور ماں سرزنش کر رہی ہیں کہ علم تمہیں کیسے مل سکتا ہے، علم جناب عباس کو ملے گا۔ امام حسین علیہ السلام نے ایک جملے سن لیے، ہائے کربلا، ہائے عاشور، کل کس کس کو قربان دیکھیں گے، کل کس کس کی لاش اٹھائیں گے۔ فجر نمودار ہوئی، میمنا اور میسرا بن گیا، قلب لشکر میں عباس نے علم اٹھا لیا، اب شہیدوں نے بڑھ بڑھ کر آگے جانے کا مطالبہ کرنا شروع کیا، اب عزت کی باری آ گئی، عزت کی باری آ گئی۔ کبھی کوئی بچہ پنجوں کے بل کھڑا ہوتا ہے، کبھی کوئی جوان سامنے آتا ہے، کبھی علی اکبر کا چہرہ نظر آتا ہے، ہائے ایسے میں عبداللہ ابن مسلم کی لاش آ گئی، مسلم کا جوان سال بیٹا کربلا کے دشت میں مارا گیا، مسلم کے بیٹے کی شہادت کی خبر آئی، جناب زینب بے چین ہو گئی، بیٹوں کو خیمے میں طلب کیا، کہا رات کو کہا تھا کسی کے سامنے شرمندہ نہ کرنا، ہائے مسلم کا گھر ایک بار پھر برباد ہو گیا۔ ارے اولاد امین پھر سبقت لے گئی۔ بیٹوں نے کہا مادر گرامی ہم صبح سے ماموں کے سامنے ہیں، ہمیں اجازت نہیں دی، ہمیں اجازت نہیں دیتے، آپ ہمیں جنگ کی اجازت دلوائیے۔ اللہ اکبر، جناب زینب دونوں بیٹوں کا ہاتھ تھام کے امام حسین علیہ السلام کی خدمت میں پہنچی۔ امام حسین نے بہن کو اس عالم میں آتے ہوئے دیکھا، نظریں جھکا لی، ارے کوئی بھائی بہن کی گود نہیں اجاڑتا، ارے بہن کے بچوں کو مرنے کے لیے نہیں بھیجتا۔ جناب زینب سامنے بیٹھ گئی، کہا بھیا بھیا میرے بیٹوں کو اجازت دے دو، یہ شرمندگی ہی بہت ہے کہ مسلم کا بیٹا میرے بیٹوں سے پہلے قتل ہو گیا۔ بس بہن نے بیٹوں کے لیے اجازت لے لی، امام حسین علیہ السلام خیمے سے باہر نکلے، آپ نے جناب عباس نے مل کے اون محمد پر سواریوں پر سوار کیا، جناب زینب کے بیٹے دشت بلا کی طرف چلے، اور ادھر وہ ماں سجدہ خالق میں جھکی، پروردگار میری قربانی کو قبول فرما لے۔ ہائے عزیزوں، تین روز کے پیاسے زینب کے بیٹے کیسی شجاعت اور دلیری سے لڑے، امام حسین علیہ السلام تعریف کے نعرے لگاتے تھے، جناب عباس تعریف کے نعرے لگاتے تھے، بی بی کو
आवाजें आ रही थी, बीबी को आवाजें आ रही थी, अरे दोनों भाई बहन का दिल बढ़ा रहा है, दोनों भाई बहन का दिल बढ़ा रहा है। अरे कितनी देर की लड़ाई, भूखे प्यासों में कितनी देर की लड़ाई, हजारों का नर भय आता, जैनब के बेटे घोड़ों से नीचे गिरे, हुसैन इब्न अली एक लाशा जनाब अब्बास ने थामा, एक लाशा हुसैन इब्न अली ने थामा, अरे अभी बहुत सारे जवान हैं, अली अकबर ने भी सहारा दिया, कासिम ने भी लाशें थामे, अरे लाश लेकर आए खैमेगाह में रख दिए, हुसैन ने सर से हमामा उतारा, लाशों के दरमियान बैठ गए, एक हाथ और के सीने पर, एक हाथ मोहम्मद के सीने पर, अरे बनी
दर पे खेमे पे अफ़सार हो गंगा।